1977 को नीति कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया सुरु। छात्रवृत्ति कार्यक्रममा विभेदकारी नीति अवलम्बन गरेको भन्दै प्रदेश सरकारको आलोचना। कैलालीमा नदीमा डुबेर एकजनाको ज्यान गयो। बझाङको जयपृथ्वी नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा। नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान आजदेखि सुरु। अस्थायी शिक्षकहरूलाई आर्थिक सहायतासहित विदाई गरिने। र आइपिएलमा आज इलिमिनेटरको खेल हुँदै दिल्ली र हैदराबाद खेल्ने।
कति सोध्या होला नि
आ बुढा, सोध्ने सोध्दै गर्छन्। हाम्रो योजना छँदैछ, लैन।
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पुरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधनबारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2076-77 नीति कार्यक्रम तथा सुरु गरेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पोर्टलमा सूचना राखेर आगामी आर्थिक वर्ष 2076-77 कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया सुरु गरिएको जनाएको छ। नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा प्रदेशभित्रका सबै स्थानीय तह एवं विभिन्न वर्ग, क्षेत्र तथा समुदायका सरकारवालाहरूबाट सुझाव लिने प्रदेश सरकारको नीति अनुरूप आगामी आर्थिक वर्षको आर्थिक विधेयक, राजस्व सम्बन्धी नीति र वार्षिक विकास कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने विभिन्न विषयसँग सम्बन्धित सुझाव एवं परामर्श उपलब्ध गराइदिन हुन अनुरोध छ मन्त्रालयको सूचनामा भनिएको छ। मन्त्रालयले जेठ 10 गतेभित्र सम्बन्धित स्थानीय तह, सरकारी निकाय, सङ्घ संस्था, बुद्धिजीवी एवं सरकार राख्ने सबैलाई सुझाव तथा परामर्श दिन अनुरोध गरेको छ। सम्बन्धित व्यक्तिले मन्त्रालयको इमेल वा सिधै कार्यालयमा राय सुझाव पठाउन सकिने जनाइएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता नवराज अर्यालले मन्त्रालयहरूलाई नीति तथा कार्यक्रमको मार्गदर्शनका लागि परिपत्र गरेको बताउनुभयो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मन्त्रालयहरूबाट आउने योजना, नीति तथा कार्यक्रमको सङ्कलन गरिरहेको जनाएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानुन सचिव किशोर कुमार चौधरीले अहिलेसम्म कुनै पनि मन्त्रालयबाट नीति तथा कार्यक्रमबारे मार्गदर्शन नआएको बताउनुभयो। उहाँले सबै मन्त्रालयले ड्राफ्ट तयार गरिरहेको हुँदा केही दिनमा फाइनल गरेर पठाउने प्रतिक्रिया दिनुभयो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले मन्त्रालयले योजना तथा नीतिबारे ड्राफ्ट तयार भएको प्रतिक्रिया दिनुभयो। आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता नवराज अर्यालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष 2076-77 नीति तथा कार्यक्रम ल्याउने जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सरकारले पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगार पनि नीति तथा कार्यक्रममा रहने बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले छात्रवृत्ति कार्यक्रममा विभेदकारी नीति अवलम्बन गरेको भन्दै आलोचना भएको छ। प्रदेश सरकारले एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिकामा कर्मचारी, कर्मचारीका सन्तान र अन्यका लागि छुट्टा छुट्टै व्यवस्था गरेको भन्दै आलोचना भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले बनाएको एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिकामा कर्मचारी उनीहरूका छोराछोरीलाई 1 लाखका दरले छात्रवृत्ति वितरण गर्ने व्यवस्था गरे पनि अन्य विद्यार्थीलाई त्यसको आधा 50,000का दरले छात्रवृत्ति वितरण गर्ने व्यवस्था गरेको छ। छात्रवृत्ति वितरण सम्बन्धी मन्त्रालयले जारी गरेको सूचनामा कर्मचारी सन्तति शैक्षिक छात्रवृत्ति अन्तर्गत प्रदेश सरकार र माथतका कार्यालय एवं स्थानीय तहका कार्यालयमा कार्यरत कर्मचारीका सन्ततिलाई 1 लाखका दरले छात्रवृत्ति प्रदान गर्ने उल्लेख गरिएको छ। कर्मचारी छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्ने कर्मचारीलाई पनि 1 लाखका दरले छात्रवृत्ति दिइने सूचनामा उल्लेख गरिएको छ। तर जयवृत्ति, बहादुर सिंह छात्रवृत्ति, टिकाराम पार्खी छात्रवृत्ति र शहीद दशरथ चन्द छात्रवृत्ति अन्तर्गत उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई 50,000का दरले छात्रवृत्ति वितरण गर्ने उल्लेख गरिएको छ। कर्मचारी उनीहरूका सन्ततिलाई 1 लाख छात्रवृत्ति दिँदा सर्वसाधारणका छोराछोरीलाई 50,000 दिने व्यवस्था गरी प्रदेश सरकारले विभेदकारी नीति ल्याएको भन्दै सामाजिक सञ्चारमा पनि विरोध भएको छ। यता सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भने उक्त विषयमा मन्त्रालयमा छलफल गरिने जानकारी दिनुभयो। सामाजिक विकास मन्त्रालयले छात्रवृत्तिका लागि आवेदन माग समेत गरिसकेको छ। आज कर्णाली नदीमा डुबेर एकजनाको ज्यान गएको छ। कैलालीको मोहनियार गाउँपालिका साथ खैरानीका 25 वर्षीय निर्मेश साईको नहने क्रममा डुबेर ज्यान गएको कैलाली प्रहरीले जनाएको छ। उनको आज दिउँसो कर्णाली नदीमा नहने क्रममा ज्यान गएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो।
Thank you.
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशभित्र निशुल्क वितरण गर्ने औषधि आपूर्तिका लागि गरेको टेन्डर दोस्रो पटक पनि रद्द भएको छ। मन्त्रालयका कर्मचारीको मेलो मतमा औषधि आपूर्तिका गलत तरिकाले टेन्डर गर्दा कुनै पनि आपूर्तिकर्ता प्राविधिक रूपमा औषधि आपूर्तिका लागि योग्य नदेखिएपछि दोस्रो पटक टेन्डर रद्द गरिएको हो। मन्त्रालयले निशुल्क रूपमा वितरण गर्नुपर्ने औषधि खरिदका लागि 2,40,00,000 बराबरको टेन्डर आह्वान गरेको थियो। पहिलोपटक मन्त्रालयले खोजेको आधिकारिक पत्र कुनै पनि आपूर्तिकर्ताले उपलब्ध गराउन नसकेका कारण रद्द गरिएको टेन्डर दोस्रो पटक पनि कारण देखाइ रद्द गरिएको छ। सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत कृष्ण बहादुर धामीले दोस्रो पटक टेन्डर रद्द भएको जानकारी दिँदै छिटै तेस्रो पटक टेन्डर आह्वान गर्ने तयारी भइरहेको बताउनुभयो। दुई पटकको टेन्डरमा एकै आपूर्तिकर्तालाई मात्र सहज हुने गरी कागजपत्र मागिएको अन्य आपूर्तिकर्ताले आरोप लगाउँदै आएका छन्। 171 प्रकारका औषधि र सर्जिकल सामान आपूर्ति गर्न आह्वान गरिएको टेन्डरमा खोजिएको कागजपत्र अनुसार भारतीय औषधि उत्पादक कम्पनीका दुईवटा उत्पादनहरूको नेपालमा आधिकारिक बिक्री वितरणको अनुमति पत्र औषधि व्यवस्था विभागले नदिएका कारण ती दुई पटक टेन्डर स्थगित गरिएको छ। जीवन रक्षक औषधिका रूपमा रहेको एड्रिनालिन र दमको औषधि एमिनोफाइल नेपालका बिक्री वितरण गर्न आधिकारिक अनुमति पत्र नेपालका औषधि विक्रेताहरूसित छैन। मन्त्रालयले ती दुई औषधि हटाई बाँकी औषधि मात्रै आपूर्ति गर्ने गरी नयाँ टेन्डर आह्वान गर्ने तयारी गरेको मन्त्रालयका स्वास्थ्य शाखाका निमित्त प्रमुख दयाकृष्ण पन्तले जानकारी दिनुभयो। कैलालीको धनगढीमा बुधबार यो वर्षकै सबैभन्दा बढी गर्मी रेकर्ड गरिएको छ। कैलालीको उत्तरीमा रहेको हावापानी कार्यालयका अनुसार आज अधिकतम तापक्रम 41.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यसअघि धनगढीमा एक दिन मात्रै अधिकतम तापक्रम 41.5 डिग्री सेल्सियस रेकर्ड गरिएको कार्यालयका प्रमुख सिङ्गल चौधरीले जानकारी दिनुभयो। धनगढीको न्यूनतम तापक्रम भने 19 डिग्री सेल्सियस रहेको छ। पछिल्लो एक साता यता तापक्रम 40-41 डिग्री सेल्सियसकै हारीहारीमा मापन गरिएको उहाँले जानकारी दिनुभयो। पानी नपरेका कारण गर्मी अझै केही दिन कायमै रहने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाको छ। महाशाखाका अनुसार 3-4 दिन यता पानी पर्ने सम्भावना निकै न्यून रहेको छ। पानी नपरेसम्म तापक्रम नघट्ने कार्यालयको अनुमान छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर बढी भए गर्मी कम हुन्छ भने अन्तर घट्दै गएमा गर्मी बढी हुने गरेको मौसमविदले बताएका छन्। तापक्रम बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ। चर्को गर्मीसँगको तातो हावाका कारण जनजीवन समेत प्रभावित भएको छ। गर्मीका कारण रिक्सा ठेला चलाउने मजदुर सडक पेटीमा मजदुर गर्नेहरू सबैभन्दा बढी प्रभावित भएको पाइएको छ। चर्को घामसँगै तातो हावा लु समेत चल्न थालेको छ। बजारहरूमा समेत साँझ बिहान बाहेक दिउँसोको समयमा चहल पहल निकै घटेको छ। गर्मीका कारण बजारमा चिसो पेय पदार्थको बिक्री भने दोब्बरले बढेको व्यवसायहरूले बताएका छन्। चिकित्सकहरूले गर्मीबाट जोगिनका लागि अति आवश्यक काम भएको समयमा घर बाहिर ननिस्कने, चिसो पेय पदार्थ र झोलिलो खानेकुराहरू बढी खान सुझाव दिएका छन्। गर्मी बढेका कारण ज्वरो, झाडा पखाला, टाउको दुख्ने र पेट दुख्ने, रिङ्गटा लाग्ने तथा बान्ताउने लगायतका बिरामी अस्पतालहरूमा बढी आउन थालेको अस्पतालका चिकित्सकहरूले बताएका छन्। गर्मी बढेसँगै विभिन्न किसिमका रोगहरूको संक्रमण पनि बढ्ने हुनाले स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। यसैबीच कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख हरिनाथसँग हाम्रा सहकर्मी दानसिंह डङ्गौराले गर्मी मौसममा लाग्ने रोगहरूबाट बच्नका लागि के कस्तो सावधानी अप्नाउनु पर्छ त भनेर कुराकानी गर्नुभएको छ। सुनौ उहाँसँग गरिएको यो कुराकानी। सो कुराकानीलाई हामी केही दिन पछि बजाउनेछौँ। समाचारमा अब पालो भएको छ श्रोता विचारको। गर्मी मौसममा लाग्ने रोगहरूबाट बच्न तपाईँ कस्तो सावधानी अप्नाउनुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
कसिला चन्द आउटर लागेका छौँ, अलिकता चिसो होला भनेर, घामलाई कम डाकिएला भनेर, होइन? अब गर्मी बढ्दै गरेको छ भने आफूले कति शीतल ठाउँमा आराम गर्नु पर्यो गर्मीमा हिँड्ने बेला, अनि पानी बढी खानु पर्यो, आफ्नो टाइम मिलाएर दिउँसोतिर, अनि 12-1 बजेदेखि माथि त अलिक गर्मी बढ्छ पनि 4-3 बजेतिर अलि हावा पनि चल्छ, शीतल हुन्छ, त्यही टाइममा अब काम गर्नु पर्यो।
प्रेमसिंह धानी। गर्मीको लागि हामीले के गर्नु पर्ला त? सकेसम्म त हामीले आफ्नो छायामा बस्नु, कहीँ घुम्न नजानु घाममा, केटाकेटीलाई पनि सम्झाउनु, भोरी हावा आउँछ, धेरै सतर्कै रहनुपर्छ। यो गर्मीबाट धेरै बिमारी हुन्छ। गर्मीले धेरै यो गन्दा पानी इधर उधर खाएपछि त बिमारी पनि हुन्छ, बसेरै रहनुपर्छ सबैले।
बिरसिंह फल। गर्मीबाट बस्नको लागि धेरै सावधानी रहनुपर्छ। चिसो ठाउँमा बस्ने, अरू घाममा नघुम्ने, बुढोपाकालाई पनि जथाभावी फोहोर र बासी तुसी खाना नदिनु कुराहरू गर्नुपर्छ। घाममा हिँड्ने परेमा छाता उपयोग गरेर हिँड्ने।
रामसिंह पुजारा, गर्मीबाट बच्न सावधानी अपनाउनु पहिलो मुख्य कुरा हो। बढी तापक्रमबाट बचाउनु, काहीँ हिँड्नै पर्यो भने, घाममा नगई नहुने भयो भने शरीरलाई अलिकति चाहिँ घामबाट बचाउने प्रयास गर्नुपर्छ। छाता जस्ता आदि छाया गरेर जानुपर्छ हिँड्नै पर्यो भने। नत्र चाहिँ घाममा हिँड्नुभन्दा अलिकति कोठामा बसेर आफ्नो चाहिँ बङ्खामा बसे छायामा बस्नु उपयुक्त होला जस्तो लाग्छ। साना नानी र बुढा पाखालाई धेरै समस्या पर्छ गर्मीले, र त्यसैले उनीहरूको ख्याल गर्नुपर्छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको साइपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रवाई लेप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको उच्च शिक्षामा अध्ययनरत लक्षित समुदायका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्ति सम्बन्धी सूचना।
यस मन्त्रालयको आर्थिक वर्ष 2075-76 स्वीकृत वार्षिक कार्यक्रम अनुसार उच्च शिक्षामा अध्ययनरत लक्षित समुदायका विद्यार्थीहरूका लागि जय पृथ्वी बहादुर सिंह छात्रवृत्ति,
टीकाराम पार्की छात्रवृत्ति,
शहीद दशरथ चन्द छात्रवृत्ति,
कर्मचारी सन्तति शैक्षिक छात्रवृत्ति
र कर्मचारी शैक्षिक छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहेकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
आवेदन पेश गर्ने अन्तिम मिति जेठ 21 गते।
आवेदन बुझाउने स्थान सामाजिक विकास मन्त्रालय धनगढी कैलाली, शिक्षा विकास निर्देशनालय सुदूरपश्चिम दिपाइल डोटी, सुदूरपश्चिम प्रदेशका 9 शिक्षा विकास तथा समन्वय इकाइहरू, छात्रवृत्तिको प्रकार कोटा छात्रवृत्ति, रकम छात्रवृत्ति प्राप्त गर्न दिइने निवेदनको ढाँचा, आवश्यक कागजात छात्रवृत्ति प्राप्त गर्न आवश्यक योग्यता आदि विषयमा विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट www.mosd.p7.gov.np हेर्न तथा डाउनलोड गर्न सकिनेछ।
साथै वैशाख 23 गतेको अन्नपूर्ण दैनिक पत्रिकामा समेत सूचना प्रकाशन गरिएको छ
र यस मन्त्रालयको सूचना पाटीमा समेत छात्रवृत्ति सूचनाहरू टाँस गरिएको छ।
उच्च शिक्षा महाशाखा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश।
हेलो,
नमस्कार म्याम, म तेजको बाबा।
नमस्कार।
छोराको पढाइ सिकाइ बारे बुझौँ भनेर हो।
छोराको पढाइ प्रति कति सजग हुनुहुन्छ है? सकेसम्म विद्यालयमै आएर शिक्षकहरूलाई भेट्नुहुन्छ, नसक्दा फोनबाटै भए पनि जानकारी लिइराख्नुहुन्छ। अनि त ऊ पढाइमा अरू भन्दा अब्बल छ।
छोरा छोरीको पढाइ राम्रो बनाउन शिक्षकसँगै हामी अभिभावकको पनि त उत्तिकै जिम्मेवारी हुन्छ नि, होइन र म्याम?
हो नि, साँच्ची पर्सि विद्यालयमा कक्षा 1, 2, 3 का विद्यार्थीका अभिभावक र शिक्षकहरूको भेला छ, आउनुहोस् है।
यस्तो बेलामा अभिभावकले घरमा छोराछोरीको पढाइमा गर्न सक्ने सहयोग बारे छलफल र सरसल्लाह पनि हुन्छ रे नि, हो म्याम?
हो त, अनि अभिभावकहरूसँग निरन्तर भेटघाट गर्न पाउँदा हामी शिक्षकहरूलाई पनि आफ्नो जिम्मेवारी पूरा गर्न थप प्रोत्साहन मिल्छ नि।
शिक्षक र अभिभावक बीचको आपसी छलफल र सहकार्यले प्रारम्भिक कक्षाका बालबालिकाको पढाइ सिकाइ राम्रो बनाउन सकिन्छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
काठमाडौँ मेट्रो अस्पतालका वरिष्ठ जोर्नी तथा बाथरोग विशेषज्ञ डाक्टर अमृत घिमिरे अब महेन्द्रनगरमा। डाक्टर आउने मिति प्रत्येक महिनाको पहिलो शनिबार,
यही जेठ 4 गते शनिबार पनि
डाक्टर आउने जानकारी गराइन्छ। हात खुट्टाको जोर्नी दुख्ने, चिसो मौसममा कटकटी जोर्नी सुन्निने तथा चलाउन गाह्रो हुने, शरीरको जोर्नीमा संक्रमण हुनु, शरीरको मांसपेशीको दुखाइ तथा हात खुट्टा बाउनिने, सम्पूर्ण शरीर पोल्ने तथा झमझमाउने, मेरुदण्ड तथा गर्दनको दुखाइ वा जोर्नी चलाउन गाह्रो हुने, हड्डीमा करकर खाने वा कराउने, हड्डीमा क्याल्सियमको कमी, हात खुट्टाको जोर्नी बाङ्गाटिङ्गा हुने, घुँडा सुन्निने, हड्डीहरू बढ्ने, जमेर बिहान जोर्नी दुखाइ हुने, ज्वरो आउने र बिहान उठ्दा हात खुट्टा चलाउन गाह्रो हुने। सम्पर्क स्थान फारवेस्ट क्लिनिक एन्ड पल्स फार्मेसी, गली नम्बर 1, 3 लाइन, महेन्द्रनगर, सीएन साउन्ड सिस्टम अगाडि
सम्पर्क फोन 0995253181 र मोबाइल नम्बर 9845984447।
अत्याधुनिक प्रयोगशाला अब महेन्द्रनगरमा।
अब प्रयोगशाला सम्बन्धी सम्पूर्ण जाँचहरू गर्न महेन्द्रनगर बाहिर जानु पर्दैन।
सम्पूर्ण जाँचहरू अब महेन्द्रनगरमै। कञ्चनपुरमा पहिलो पटक अत्याधुनिक प्रविधि सहितको सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
हाम्रा सेवाहरू:
थायराइड जाँचहरू,
मुटु सम्बन्धी जाँचहरू,
किडनी सम्बन्धी जाँचहरू,
बाथरोग सम्बन्धी जाँचहरू,
लिभर सम्बन्धी जाँचहरू,
भिटामिन डी र भिटामिन बी 12 पनि व्यवस्था,
सिकल सेल एनिमियाको जाँच।
साथै हाम्रो यहाँ ब्लड कल्चर, युरिन कल्चर, बडी फ्लुइड कल्चर आदि कल्चरहरूको जाँचको पनि व्यवस्था छ।
त्यसै गरी होल बडी चेकअप, सिनियर सिटिजन प्याकेज, चाइल्ड केयर प्याकेजहरू, घरमै गएर रगत नमुना संकलन गर्ने व्यवस्था पनि रहेको छ।
सम्पूर्ण रोगहरूको उचित परामर्श पनि उपलब्ध गराइन्छ। सम्पर्क युनाइटेड डायग्नोस्टिक ल्याबोरेटरी एन्ड रिसर्च सेन्टर, महेन्द्रनगर कञ्चनपुर, माछापुछेर एनएमबी बैंक रहेको भवन, गल्ली नम्बर 4, महेन्द्रनगर कञ्चनपुर।
सम्पर्क नम्बर 0995260062 र मोबाइल नम्बर 9824443397।
सूचना। तपाईँको घर नजिक जनज्योति चोकमा लाइफ केयर फार्मेसी यही वैशाख 2 गतेबाट खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ फार्मेसी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइन्छ। एकपटक सेवाको मौका अवश्य दिनुहोला। सम्पर्क स्थान लाइफ केयर फार्मेसी, जनज्योति चोक, भाँसी, कञ्चनपुर। प्रोप्राइटर निर्मला जोशी। सम्पर्क नम्बर 9848742044।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख हरिनाथसँग हाम्रा सहकर्मी दानसिंह डङ्गौराले गर्मी मौसममा लाग्ने रोगहरूबाट बच्नका लागि के कस्तो सावधानी अप्नाउनु पर्छ भनेर कुराकानी गर्नुभएको छ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
म हरिनाथ, शुक्लाबाट स्वास्थ्यको इन्चार्ज, सिनियर अब अधिकृत हुँ।
गर्मीको मौसम बढेसँगै खास गरी कस्तो किसिमको रोग देखा परेको छ?
खास गरेर यो तपाईँको फागुनदेखि अलिकति हाम्रो तराईमा गर्मी बढी सुरु हुन्छ र यो बेलामा चाहिँ सुक्खा मौसम पनि हुन्छ। खास गरेर यो बेला अब यो धुलो धुवाँ बढी उड्ने भए हुनाले अब यो समुदायमा ज्वरो भयो, रुगाखोकीको समस्याहरू, होइन, टाउको दुख्ने, र अर्को कुरा यो हामी कहाँ अलिकति पानी कम खाने भए हुनाले मान्छेहरूमा चाहिँ जलवियोजन, मतलब पानी शरीर सुक्खा भएर अनि मान्छेहरूमा के लक्षण देखिन्छ भने एकदम कमजोरी महसुस हुने, अनि खान मन नलाग्ने, वकवकी आउने, अनि निन्द्रा लागिराख्ने, त्यस्तो किसिमको समस्या चाहिँ यहाँ बढी देखिन्छ।
त्यस्तो खालको बिरामीहरू कतिको आउने गरेका छन् तपाईँको यो स्वास्थ्य कार्यालयमा?
अहिले प्रत्येक दिन हामी कहाँ 40-50 बिरामीहरू आउँछन्। त्यसमा धेरै जसो बिरामीहरू अहिले त्यसै अब यो ज्वरो आउने, रुखाखोकीको समस्या, खास गरेर मैले भने ड्राई मौसममा यो बेला धुलो धुवा बढी उठ्छ र यो रुखहरूको पातहरूबाट पनि विभिन्न किसिमका चाहिँ अब त्यस्तो हुने हुनाले हुरी बत्तासँगै यो यस्ता धुलो धुवा मान्छेको शरीरमा जाने र त्यसले गर्दाखेरि अब यो ज्वरो आउने, खोकी लाग्ने, अनि तपाईँको छाती दुख्ने, होइन, त्यस्ता किसिमको समस्या आउँछन् र अलमोस्ट हामी कहाँ आउने बिरामी 90% त्यही छन् अहिलेसम्म।
यस्ता किसिमको रोगबाट बच्नुको लागि सावधानी कसरी अप्नाउन सकिन्छ?
अब यो कमन रोग हो, यसको लागि सामान्य किसिमको सावधानी अप्नायो भने मान्छे रोगबाट बच्न सक्छ। जस्तो धेरै घाममा नहिँड्ने, धुलो धुवामा अलिक कम हिँड्नु पर्यो, धुलो धुवामा हिँड्नै पर्यो भने पनि मास्कहरू प्रयोग गर्ने, र अर्को कुरा महत्त्वपूर्ण कुरा के छ भने एकदम पानीको मात्रा बढी पिउने। गर्मी दिनमा पसिना बढी आउँछ शरीरबाट र हावाले पनि शरीरमा भएको पानी सुकाउने भावनाले यो बेलामा चाहिँ म्याक्सिमम एकजना मान्छेले कम्तीमा पनि 5 लिटर, वयस्क मान्छेले 5-7-8 लिटर, ल 10 लिटरसम्म खान सकियो भने त्यो मान्छेमा त्यस्तो किसिमको समस्या देखिँदैन। र त्यही हो, घरबाट गर्मीको टाइममा सकभर कम हिँड्नै परेछ भने पनि पानीको मात्रा बढी खाने, मास्कहरू प्रयोग गर्नुपर्छ। र अर्को कुरा अब झुल्लो चिजहरू, अब हामी कहाँ अहिले मान्छेहरूले झोलो चिज प्रायः कम खान्छन्, दालको रसहरू बढी पिउनु पर्यो, अनि पेय पदार्थ सकभर चिसो पानीहरू पिउने, र फलफुलहरू मेन चिज, खास गरेर चाहिँ जसमा पानी जस्तो क्यालोरी बढी युक्त खानेकुराहरू हुन्छ फलफुलमा, अरू जो हरियो सागपातहरू पहिला फलफुलहरू बढी खायो भने रोगबाट बच्न सकिन्छ।
रोग लागिसकेपछि होइन त्यसको उपचारको प्रक्रिया के छ त?
उपचार अब हामीले यसको स्पेसिफिक उपचार खास केही हुँदैन, हामीले यसको चाहिँ लक्षणगत उपचार आधारमा उपचार गर्ने हो। जस्तो ज्वरो छ भने प्यारासिटामोलहरू दिने, अरू हामीले स्वास्थ्य चिया दिन्छौँ, खास गरेर अब यही कुराहरू चाहिँ जसले चिज बढी खुवाउने, पानीको मात्रा बढी खाने, घाममा कम हिँड्ने, यस्ता चिजहरू गर्छौँ। अब रोग लागिहाल्यो भने यसको त औषधि पनि गर्छौँ हामीले, अब यो एलर्जी छ भने एन्टी एलर्जी औषध दिने, र ज्वरो छ भने प्यारासिटामोल दिने, गर्ने र त्यसपछि यिनीहरूलाई हामीले मेन अधिकतम हामी दिने भनेको स्वास्थ्य औषधिभन्दा पनि यसमा स्वास्थ्य शिक्षा चाहिँ दिनुपर्ने जरुरी देखिन्छ।
हाम्रो कार्यक्रममा समय दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
अब बाँकी खबर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका विभिन्न वडाका मुक्तहलिया महिलाहरूमध्ये 50 जनालाई कटाई सिलाइ तालिम पश्चात आज मेसिनहरू समेत प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठन आयलोको आर्थिक सहयोग र मुक्तहलिया समाज कञ्चनपुरको साझेदारीमा सञ्चालित 60 दिने कटाई सिलाइ तालिम लिएका शुक्लाफाटा नगरपालिकाको 12 वटै वडाका मुक्तहलिया महिलाहरूलाई एक कार्यक्रमको आयोजना गरी सिटिभिटीको प्रमाणपत्र समेत प्रदान गरिएको मुक्तहलिया समाज कञ्चनपुरका सभापति सिबी लुहारले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभयो। आज मुक्तहलिया समाज कञ्चनपुरका सभापति सिबी लुहारको सभापतित्वमा आयोजित एक कार्यक्रममा कटाई सिलाइ तालिम लिएका महिलाहरूलाई प्रमाणपत्र र मेसिन वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाटा नगरपालिकाका प्रमुख दिलबहादुर अहिर रहनु भएको थियो। तालिममा सहभागी महिलाहरूले आफूहरूलाई सेवामूलक तालिम दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए। तालिममा सहभागी महिलाहरूले अझै कटाई सिलाइ तालिमको दोस्रो चरणको तालिम दिनुपर्ने माग गरेका छन्। सन् 2015 2020 बाजुरा र कञ्चनपुरका 600 जना मुक्तहलिया महिलाहरूलाई विभिन्न तालिम दिने आफूहरूको लक्ष्य रहेको बताउँदै हलिया समाज कञ्चनपुरका सभापति लुहारले बाजुरामा 300 जना र कञ्चनपुरका 300 जनालाई विभिन्न तालिमहरू दिएको र अब दोस्रो तहको तालिम दिने तयारी भइरहेको समेत बताउनुभयो। कैलालीको धनगढी उपमहानगरपालिकाले बस्ती र वडा तहको योजना छनौटलाई प्रभावकारी बनाउनका लागि आज वडाका कर्मचारीहरूलाई अभिमुखीकरण गरेको छ। भोलि बिहिबारदेखि उपमहानगरपालिकाले बस्तीमा योजना छनौट गर्ने कार्यक्रम राखेको छ। कार्यक्रममा योजना छनौटका चरण र प्रक्रियाका बारेमा वडा सचिव र सामाजिक परिचालकलाई अभिमुखीकरण गरिएको हो। नगर प्रमुखहरूले योजना छनौट जनताको आवश्यकता तथा उनीहरूको अर्थपूर्ण सहभागिताबाट गर्नका लागि अभिमुखीकरण आवश्यक रहेको बताउनुभयो। नगर प्रमुखहरूले जनतालाई सजिलो हुने गरी काम गर्न पनि वडा सचिव र कर्मचारीहरूलाई आग्रह गर्नुभयो। कर्मचारीका कारण कुनै पनि नगरवासीले दुःख पाउन नहुने बताउँदै नगर प्रमुखहरूले बीचमा कुनै समस्या भएमा त्यसको समाधान जनप्रतिनिधिहरूले गर्ने बताउनुभयो। वडाका जनप्रतिनिधि र कर्मचारीहरू बीच पनि राम्रो सम्बन्धको आवश्यकता रहेको बताउँदै नगर प्रमुखहरूले त्यसमा पनि कुनै समस्या छ भने समाधान गर्न सक्ने बताउनुभयो। सडक बाटोघाटोलाई मात्रै जनताले विकासको रूपमा बुझ्नु दुर्भाग्यपूर्ण भएको बताउँदै नगर प्रमुखहरूले नागरिकको चेतना सोच पनि परिवर्तन आउनु विकास भएको जिकिर गर्नुभयो। बझाङको जय पृथ्वी नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन्। विगत 1 महिनादेखि नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा सेवाग्राहीहरू मर्कामा परेका हुन्। नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राहीहरूले सम्पन्न भएका योजनाहरूको रकम भुक्तानी तथा विभिन्न सेवा सुविधाहरू पनि पाएका छैनन्। लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नहुँदा जय पृथ्वी नगरपालिकाका सेवाग्राहीहरूले शास्ति भोग्नु परेको जय पृथ्वी नगरपालिका एकका सुनिल सिंहले बताउनुभयो। सरकारले छिटो छरितो कर्मचारी पठाई जनतालाई सेवा दिनुपर्ने उहाँको भनाइ छ। यसरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नयाँ आउने कर्मचारी समयमा नै कार्यालयमा नहुँदा नगरपालिकाको दैनिक कामकाजमा समस्या हुने गरेको छ। नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा दैनिक कामकाजमा समस्या भएको स्थानीय दलवीर सार्कीले बताउनुभयो। उहाँले कर्मचारी नहुँदा आफूले पाउने वृद्ध भत्ता समेत नपाएको दुखेसो बोक्नुभयो। जय पृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएको 1 महिना पुग्दा समेत विभागले छिटो छरितो कर्मचारी नपठाउँदा दैनिक कामकाजमा समेत कठिनाई भएको जय पृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले बताउनुभयो। विभागले तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाएर जनतालाई सेवा दिनुपर्ने उहाँको भनाइ छ। कैलालीको धनगढी उपमहानगरपालिकाले आजदेखि नगरमा ग्रिन क्लिन धनगढी अभियान सुरु गरेको छ। धनगढी उपमहानगरपालिकाका प्रमुख निरपाद रोडले एक कार्यक्रमका बीच वडा नम्बर 8 को क्याम्पस चोकमा अभियानको उद्घाटन गर्नुभएको हो। अभियानको उद्घाटनसँगै अब उपमहानगरपालिका क्षेत्रमा निर्माण हुने निजी तथा सरकारी घरमा हरियो रङ लगाउन अनुरोध गरिनेछ। त्यसै गरी घरमा लगाइने जस्ताहरू हरियो रङको नै लगाउनु पर्नेछ। धनगढी उपमहानगरपालिकाको अफिसियल रङ अब हरियो भएकाले नयाँ निर्माण हुने नगरका आफ्ना संरचनामा पनि हरियो रङ नै प्रयोग गर्ने नगर प्रमुख निरपबहादुर रोडले बताउनुभयो। एक घर 2 बिरुवा रोप्नुपर्ने कुरालाई पनि अभियानमा राखिएको छ। टनेलधुराको भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव फेला परेको छ। गएको वैशाख 21 गतेदेखि हराइरहेका पालको शव आज परशुराम नगरपालिका वडा नम्बर 5 स्थित परशुराम धामभन्दा 2 किलोमिटर माथि कलपट्टे खानमा फेला परेको इलाका परिकारले जोगपुडाका इन्सपेक्टर ईश्वरी दत्त पाण्डेले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभयो। गएको शनिबार भागेश्वर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको समूह भागेश्वर गाउँपालिका वडा नम्बर 1 स्थित महाकाली नदी किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा पाल बेपत्ता भएका थिए। अब राष्ट्रिय खबर। सरकार विरुद्ध खबरदारी र पार्टी संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। देशका 77 जिल्ला र बाहिरका 33 मुलुकमा चलाइने अभियानको पार्टी निधि कार्यक्रम र संशोधित विधानको बहस अभियानको मुख्य एजेन्डा बनाइएको काङ्ग्रेसले जनाएको छ। संसदमा प्रधानमन्त्री जवाफ दिने क्रममा बोलेको भाषा र सभामुखको भूमिका पनि मुख्य एजेन्डामा परेको नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो। हिमाल पहाड तराई मधेसी नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान नाम दिएको अभियान 3 चरणमा वर्षभरि चल्नेछ। वर्षभरि नै सरकारले गरेका कमजोरीलाई अभियान मार्फत जनताका बिचमा लैजाने प्रमुख सचेतक खाँडले बताउनुभयो। सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरूलाई स्थायी बनाउनका लागि नसकिने स्पष्ट पारेको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरूको स्वत थायी बनाउनु पर्ने माग सम्बोधन गर्न नसकिने बताउनुभयो। उहाँले एकपटक लिएको परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरूलाई सरकारले चालू शैक्षिक सत्रभित्र सम्मानका साथ विदाय गर्ने बताउनुभयो। सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरूलाई थायी गराउन एकपटक परीक्षा लिएको भन्दै अब पुनः परीक्षा लिएर थायी गराउन कानुनी नै नमिल्ने मन्त्री पोखरेलको तर्क छ। एउटा खेल खबर। इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको इलिमिनेटर राउन्डको खेल आज हुँदैछ। आज इलिमिनेटर खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ। विशाखापट्टनमा हुने खेल साँझ पाउने 8 बजेबाट सुरु हुनेछ। तेस्रो स्थानमा रहेको दिल्लीले चौथो स्थानमा रहेको हैदराबादसँग इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा गर्न लागेको हो। आजको विजेताले क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ। क्वालिफायरमा इलिमिनेटरको विजेताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। मुम्बई इन्डियन्सले भने पहिलो क्वालिफायरमा जित हात पार्दै उपाधिका लागि स्थान सुरक्षित गरिसकेको छ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुदूरपश्चिम प्रदेश सरकारद्वारा आर्थिक वर्ष 2076-77 नीति कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया सुरु। छात्रवृत्ति कार्यक्रममा विविधकारी नीति अवलम्बन गरेको भन्दै प्रदेश सरकारको आलोचना। कैलालीमा नदीमा डुबेर एकजनाको ज्यान गयो। बझाङको जयपृथ्वी नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राहीहरू मर्कामा। नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान आजदेखि सुरु। अस्थायी शिक्षकहरूलाई आर्थिक सहायतासहित विदाई गरिने। र आइपिएलमा आज इलिमिनेटरको खेल हुँदै दिल्ली र हैदराबाद खेल्ने। हस्त यही समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 099-525-574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्राविधिक मित्र मनुजाजीलाई धेरै धेरै धन्यवाद।